नमस्कार, आज हामी नेपाली साना तथा मझौला उद्यम मतलब एसएमईको लागि ब्रान्डिङ कतिको महत्वपूर्ण छ अनि कसरी गर्ने भन्ने विषयमा अलिकति गहिरिएर कुरा गर्दैछौँ।
हो, र हाम्रो आजको यो छलफल राजेश कार्कीको एउटा लेख एसएमई ब्रान्डिङ नेपाल बिल्ड रेकग्निसन एन्ड ग्रोथ भन्ने 2025 गाइडलाइनमा आधारित हुनेछ।
हाम्रो उद्देश्य चाहिँ त्यो लोगो डिजाइन मात्रै होइन कि अलि माथि उठेर कसरी एउटा बलियो ब्रान्ड पहिचान बनाउने जसले नेपालको यो प्रतिस्पर्धात्मक बजारमा टिक्न र बढ्न मद्दत गरोस् भन्ने हो।
एकदम, यो विषय किन यति जरुरी छ भन्ने कुरा कार्कीले लेखमा दिएको एउटा उदाहरणले नै प्रश्न पार्छ के। काठमाडौँको न्यू रोडमा सँगै भएका दुईटा मोमो पसल रेक,
ए हो र अनि
एउटामा चाहिँ ग्राहकको लाइन लाग्ने, अर्को चाहिँ लगभग सुनसान जस्तै। अब कारण स्वाद मात्रै थिएन रे के।
ए त्यसो भए
त्यो एउटा पसलले आफ्नो छुट्टै पहिचान मतलब एउटा ब्रान्ड बनाएको थियो। यसले के देखाउँछ भने आफ्नो व्यवसायको सफलताको लागि एउटा बलियो प्रतिष्ठा बनाउनु कति आवश्यक छ।
अनि त्यो प्रतिष्ठा बनाउन सधैँ महँगो नै हुनुपर्छ भन्ने जुन सोच छ नि त्यो भ्रमबाट पनि मुक्त हुनु पर्यो, होइन त?
हो नि, धेरै साना व्यवसायीहरूले ब्रान्डिङ भन्दा साथ त्यो ठुलो खर्च लाग्ने एकदमै आकर्षक लोगो डिजाइन मात्रै सम्झनुहुन्छ।
तर त्यो त होइन रहेछ।
होइन, वास्तविकता त त्योभन्दा गहिरो छ। यो त व्यवसायको पुरै चरित्र, उसले दिने मूल्य अनि ग्राहकले गर्ने अनुभव, सबै कुराको एउटा समग्र पहिचान पो हो त।
ए भनेपछि यो त हाम्रो परम्परागत इज्जत वा प्रतिष्ठा कमाउने कुरा जस्तै भयो, तर अलि व्यावसायिक र आधुनिक तरिकाले।
बिल्कुल त्यही हो। र स्रोतले के भन्छ भने आजकल नेपालमै पनि करिब 50,000 डेढ लाख रुपियाँसम्मको लगानीमा आधारभूतदेखि लिएर व्यावसायिक स्तरकै ब्रान्ड पहिचान प्याकेज बनाउन सकिन्छ।
50,000 डेढ लाख, यो त धेरैले सोचे भन्दा कम नै हो है।
हो नि, धेरैले त लाखौँ लाग्छ भन्ने सोच्छन्, तर यो निकै व्यावहारिक रकम हो।
तर एउटा प्रश्न है, के त्यो 50,000 पनि भर्खर सुरु भएको एकदम सानो पसल वा उद्यमलाई साँच्चैकै भक्की फरक पार्न सक्छ त? सुरुमै यति लगानी गर्नु ठिक होला?
राम्रो प्रश्न। अब हेर्नुहोस्, हरेक व्यवसायको अवस्था त फरक हुन्छ नै, तर त्यो न्यूनतम लगानीले पनि एउटा स्पष्ट पहिचानको जग बसाल्न मद्दत गर्छ।
जस्तै
एउटा व्यावसायिक देखिने लोगो, सामान्य ब्रान्डिङ गाइडलाइनहरू, अनि सबभन्दा महत्त्वपूर्ण कुरा आफ्नो लक्षित ग्राहकको हो, बजार कस्तो छ भन्ने बारेमा एउटा स्पष्टता।
ए
यो सुरुमा खर्च जस्तो देखिए पनि वास्तवमा भविष्यको लागि लगानी हो के। यसले सुरुदेखि नै व्यवसायलाई एउटा सही दिशा देखाउँछ।
बुझे। अनि नेपाल जस्तो ठाउँ जहाँ यति धेरै भौगोलिक र सांस्कृतिक विविधता छ, एउटै रणनीतिले त पक्कै देशभरि काम गर्ला नि, होइन? काठमाडौँको बजार बुझाइले चितवनमा कस्तो काम गर्ला र?
गर्दैन।
स्थानीयकरण कति महत्वपूर्ण छ त?
असाध्यै। यो लोकल ब्रान्डिङ भन्ने कुरा मतलब स्थानीयपनलाई समेटेर ब्रान्ड बनाउने कुराले ग्राहकसँग एकदम गहिरो भावनात्मक सम्बन्ध बनाउँछ।
जस्तै कुनै उदाहरण
छ नि, कार्कीले लुम्बिनी अर्ग्यानिक हनीको उदाहरण दिनुभएको छ। उहाँहरूले आफ्नो स्थानीय पहिचानलाई कसरी राष्ट्रिय बजारसम्म सफलता पुर्याउनु भयो।
ए हो।
अनि अर्को हिमालयन जावा कफी, उहाँहरूले कसरी नेपाली संस्कृतिलाई आधुनिक कफी कल्चरसँग जोडेर सफल हुनुभयो, त्यो पनि उत्कृष्ट उदाहरण हो।
मतलब स्थानीयपन र आधुनिकताको सन्तुलन चाहियो।
हो, त्यही सन्तुलन नै नेपाली बजारमा सफलताको सूत्र बन्न सक्छ।
अनि अर्को कुरा, नेपालको बजार अलि सम्बन्ध आधारित छ भनिन्छ नि, विज्ञापन मान्दा पनि व्यक्तिगत चिनजान विश्वासले बढी काम गर्छ भन्छन्। यस्तोमा ब्रान्ड बनाउने रणनीति कस्तो हुनु पर्यो त?
हो, यो एकदमै महत्त्वपूर्ण पक्ष हो। स्रोतले यसका लागि एउटा 70-20-10 रणनीति सुझाएको छ।
70-20-10 त्यो भनेको कस्तो हो?
मतलब 70% प्रयास चाहिँ समुदायसँग घुलमिल हुने, सम्बन्ध बनाउने अनि विश्वास जित्ने काममा लगाउने।
ए धेरै जसो त सम्बन्धमै केन्द्रित हुने
हो। अनि 20% मात्र प्रवर्धनात्मक गतिविधि, जस्तै केही कार्यक्रम गर्ने वा अफर दिने त्यसमा, र केवल 10% मात्रै परम्परागत विज्ञापनमा खर्च गर्ने।
निकै फरक रहेछ त यो त।
छ, यो रणनीति नेपालको जुन बलियो सामुदायिक संरचना छ नि, अनि मुखले बोलेको कुरा वर्ड अफ माउथमा मान्छेले बढी विश्वास गर्छन्, त्यस्तो बजारमा विशेष प्रभावकारी हुन्छ।
अनि हाम्रा चाडपर्वहरू दसैँ तिहार जस्ता बेला त झन् यो सम्बन्ध बनाउन राम्रो अवसर हुन्छ होला है।
सुनुलो अवसर, ती समयहरू सम्बन्ध विस्तार र ब्रान्ड चिनाउनको लागि एकदमै उपयुक्त हुन्।
ठिक छ, सम्बन्ध त महत्त्वपूर्ण भयो, तर आजको डिजिटल युगमा नपसी पनि भएन। कम खर्चमा ब्रान्ड चिनाउन डिजिटल उपायहरू के के छन् त? कुन चाहिँ प्लेटफर्म बढी उपयोगी होला नेपालमा?
डिजिटल उपस्थिति त आजकल अनिवार्य जस्तै भइसक्यो। अब फेसबुक त धेरै नेपाली प्रयोगकर्तामाझ पुग्ने एकदमै उत्तम छँदैछ। सहरी युवाहरू अनि अलि भिजुअल कन्टेन्ट देखाउनु पर्ने व्यवसायका लागि इन्स्टाग्राम पनि निकै प्रभावकारी देखिन्छ।
अनि लोकल व्यवसायको लागि?
आफ्नो वरपरका ग्राहकले खोज्दा भेट्टाउन भन्नका लागि त गुगल माई बिजनेस एकदमै महत्त्वपूर्ण छ, त्यो त हुनै पर्यो।
ए,
तर सबभन्दा रोचक कुरा के छ भने नि, स्रोतका अनुसार डिजिटल र परम्परागत मार्केटिङ, मतलब त्यो स्थानीय इभेन्ट पम्पलेटहरू जस्ता कुरालाई मिलाएर प्रयोग गर्दा ग्राहक टिक्ने दर, रिटेन्सन रेट 40%सम्मले बढ्न सक्छ रे।
40%ले? त्यो त धेरै हो नि।
हो, अनि आवश्यक परे सहयोग चाहिएमा स्थानीय ब्रान्ड विकास एजेन्सीहरूसँग पनि सहकार्य गर्न सकिन्छ। उहाँहरूको प्याकेजहरू पनि त्यही 50,000बाटै सुरु हुन सक्छन्।
ल, मानिलिउँ राम्रै ब्रान्ड पहिचान बनाइयो, डिजिटलमा पनि गइयो, तर यसलाई अरूले नक्कल गर्न सक्छन् नि, त्यसबाट कसरी जोगिने? कानुनी सुरक्षाको के छ व्यवस्था?
एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। आफ्नो ब्रान्ड नाम, लोगो वा स्लोगनलाई सुरक्षित गर्न ट्रेडमार्क दर्ता गर्नु अनिवार्य जस्तै हो।
ए, ट्रेडमार्क दर्ता?
हो, नेपालको औद्योगिक सम्पत्ति ऐन 2073 अन्तर्गत अहिले त अनलाइनबाटै प्रक्रिया अगाडि बढाउन सकिन्छ। पहिले भन्दा धेरै सहज भएको छ।
खर्च कति लाग्छ होला यसमा?
एकल वर्गको लागि दर्ता लागत लगभग 2,500 देखि 5,000 रुपियाँ मात्रै हो।
ओहो, त्यति कम
हो? यो सानो लगानीले भविष्यमा हुन सक्ने ठूलो क्षति, जस्तै आफ्नो ब्रान्डको नक्कल हुने वा अरूले दुरुपयोग गर्नेबाट बचाउँछ। दर्ता गरिएन भने त आफ्नो पहिचान अरूले प्रयोग गर्ने जोखिम सधैँ रहिरहन्छ।
हो नि, यति धेरै मेहनत गरेपछि त आफ्नो सृजना जोगाउनै पर्यो। अब यति गरिसकेपछि ब्रान्डिङ सफल भयो कि भएन भनेर कसरी थाहा पाउने त? के आधारमा नाप्ने यसको सफलता?
सफलता नाप्नलाई दुई किसिमका सूचकहरू हेर्नुपर्छ, एउटा परिमाणात्मक क्वान्टिटेटिभ र अर्को गुणात्मक क्वालिटेटिभ।
कस्ता कस्ता सूचक हुन्थे?
परिमाणात्मक भनेको त सिधै नाप्न सकिने कुराहरू, जस्तै बिक्री बढ्यो कि बढेन, नयाँ ग्राहक ल्याउन कति खर्च लाग्यो, कस्टमर एक्विजिसन कस्ट, यस्ता कुराहरू।
अनि गुणात्मक नि?
गुणात्मक भनेको चाहिँ अलि अनुभव र धारणासँग सम्बन्धित कुराहरू, जस्तै समुदायमा त्यो व्यवसायको इज्जत कस्तो छ, कति ग्राहकले अरूलाई सिफारिस गर्छन्, रिफरल रेट, मान्छेले कतिको विश्वास गर्छन्।
ए, मतलब नम्बर मात्र हेरेर भएन, मान्छेको धारणा पनि बुझ्नु पर्यो।
हो, यी दुवैलाई सँगै हेर्दा मात्र ब्रान्डिङको वास्तविक प्रभाव कस्तो पर्यो भन्ने थाहा हुन्छ। स्रोतले त केही उदाहरण दिँदै के पनि भनेको छ भने, व्यवस्थित ब्रान्डिङ लागू गरेको 18 महिनाभित्रै 25% देखि 40% सम्म राजस्व वृद्धि हुन सक्ने सम्भावना पनि हुन्छ रे।
18 महिनामा 25-40%, यो त निकै राम्रो नतिजा
हो नि।
तर अझै पनि हामीले सुरुमा भने जस्तै धेरै व्यवसायीहरू हाम्रो त कामै राम्रो छ, किन चाहियो यो ब्रान्डिङ स्ट्यान्डिङ भन्ने सोचाइ राख्नुहुन्छ नि। यो मानसिकता र अरू चुनौतीहरू, जस्तै पैसाको अभाव होला, त्यसलाई कसरी पार गर्ने त?
हो, यो एउटा प्रमुख सांस्कृतिक र मानसिक चुनौती नै हो। यसका साथै कतिपय अवस्थामा सीमित वित्तीय स्रोत पनि त बाधा बन्छ नै। यो सबैको समाधान भनेको चाहिँ मेरो विचारमा विश्वास निर्माण गर्नु नै हो।
विश्वास कसरी?
पारदर्शिता देखाएर, आफ्नो वाचा, आफ्नो गुणस्तर निरन्तर पूरा गरेर, अनि समुदायसँग साँच्चीकै इमान्दार सम्बन्ध बनाएर। जब व्यवसायले आफ्नो त्यो प्रतिष्ठालाई ग्राहकले सजिलै बुझ्ने र महसुस गर्ने गरी प्रस्तुत गर्छ नि, तब त्यो काम राम्रो हुनुको वास्तविक फाइदा बाहिर देखिन थाल्छ।
भनेपछि आजको हाम्रो यो लामो कुराकानीको सार के रह्यो भने, एउटा बलियो टिक्ने खालको ब्रान्ड बनाउन करोडौंको बजेट नै चाहिन्छ भन्ने होइन रहेछ।
होइन,
बरु एउटा स्पष्ट दृष्टिकोण चाहियो, आफ्नो काम र सन्देशमा निरन्तरता चाहियो, र सबभन्दा महत्त्वपूर्ण, ग्राहकसँग वास्तविक इमान्दार सम्बन्ध चाहिने रहेछ।
एकदम, यो साँच्चीकै आफ्नो व्यवसायको प्रतिष्ठा बनाउने र त्यसलाई आजको समय अनुसार प्रस्तुत गर्ने प्रक्रिया हो।
राम्रोसँग बुझियो।
अनि तत्कालै केही सुरु गर्न चाहनेहरूको लागि एउटा सानो सुझाव छ है।
भन्नुहोस् न।
आजै आफ्नो व्यवसायको हालको अवस्थालाई एकपटक नियाल्नुहोस्, तपाईँको खास मूल्य के हो, ग्राहकले तपाईँबारे के भन्छन्, यी कुराहरू चिन्नुहोस् र ब्रान्ड सुधारको लागि कम्तीमा एउटा सानो कदम आजै चाल्नुहोस्।
एकदमै व्यावहारिक सुझाव। र अन्तमा सबैलाई सोच्नका लागि एउटा प्रश्न छोडेर जाउँ है त।
हुन्छ।
के तपाईँको व्यवसायले वर्षौंदेखि कमाएको त्यो प्रतिष्ठा, त्यो इज्जत आजको यो डिजिटल र यति धेरै भीडभाड भएको बजारमा ग्राहकले सजिलै देख्न, बुझ्न र विश्वास गर्न सक्ने गरी प्रस्तुत गरिएको छ त? यदि छैन भने त्यो खाडल पूर्ण कहाँबाट सुरु गर्ने होला? सोचौं है त।